नमस्कार। थाहा संचार नेटवर्कको प्रस्तुति कार्यक्रम द न्यूज प्लसको आजको श्रृङ्खलामा तपाईँलाई स्वागत छ। कार्यक्रमको साथमा उपस्थित छु म ईश्वरी बराल। आजको कार्यक्रममा हामी मुलुकमा जारी महिला हिंसा न्यूनीकरणको अभियान र यसको प्रभावकारिताबारे एकजना प्रभावशाली नेत्रीसँग कुरा गर्छौँ। कुराकानीमा हुनुहुन्छ नेपाल कम्युनिस्ट पार्टीकी नेत्री अष्टलक्ष्मी साक्य। कार्यक्रममा स्वागत छ यहाँलाई। सरकारले मुलुकमा चाहिँ महिला हिंसा विरुद्धको अभियान चलाइराखेका छ यति बेला। हाम्रो कुराकानी चाहिँ हामी तपाईँको आफ्नै अनुभवबाट सुरु गर्न चाहन्छौँ। तपाईँ आफै चाहिँ हिंसामा पर्नु भएको छ कि छैन?
पहिलो कुरा त हिंसा भनेको अलिक विविध खालको हुन्छ कि?
हजुर।
शारीरिक हिंसा, मानसिक हिंसा होइन?
हजुर।
अब विविध खालको हुन्छ, त्यसो भए पनि हिंसाको परिभाषा अलिक फराकिलो छ भन्छु म।
हजुर।
त्यसरी बुझ्नु जरुरी छ। र महिलाहरू चाहिँ नि हाम्रो जस्तो पितृसत्तात्मक समाज, सामाजिक व्यवस्था होइन ले चाहिँ नि अब व्यवस्थाले सृजित समाजमा महिलाहरूलाई हेर्ने दृष्टिकोण, महिला भनेको अझै पनि बहुविलासको साधन, महिला भनेको कमजोर, महिला भनेको चाहिँ नि निर्णय गर्ने क्षमता नभएको, महिला पुरुष समान हुनै सक्दैन भन्ने गलत सोचहरू, दृष्टिकोणहरू भएको हाम्रो यो अहिले पनि यो चिन्तन, यो सोचहरू यो व्यवस्थामा चाहिँ छ भएको हुनाले पनि सबै क्षेत्रमा महिलाहरू चाहिँ कुनै न कुनै हिंसाका शिकारहरू बनिराखेको अवस्था छ।
हजुर।
त्यसो भएकोले चाहिँ राजनीतिक क्षेत्रमा पनि हिंसा छैन भन्न सकिन्न र हामी पनि त्यही हिंसाको विरुद्धमा, विभेदको विरुद्धमा होइन, महिलामाथि चाहिँ अनेकौँ चाहिँ अब भनौँ न असमानता, भेदभाव यो पनि हो नि त, यसको विरुद्धमा हामी चाहिँ राजनीतिक क्षेत्रमा म आफै पनि महिलालाई सुरक्षित हुनुपर्छ, राजनीतिक क्षेत्र सुरक्षित हुनुपर्छ, मर्यादित हुनुपर्छ, राजनीतिमा प्रवेश गरिसकेपछि महिलाहरूले पनि सम्मान सम्मान रूपबाट होइन जीवन बिताउन पाउनुपर्छ, त्यसरी लाग्न सक्ने यस्तै वातावरण सृजना गर्नुपर्छ भनेर निरन्तर लागेका छन्। शारीरिक हिंसा त्यो स्थितिबाट चाहिँ राजनीतिमा चाहिँ मैले कुनै पनि हिसाबमा पुगेको छैन। म अहिलेसम्म जहाँ जुन अवस्थाबाट यहाँसम्म आइपुगेँ, मलाई चाहिँ पार्टीभित्र होइन राजनीतिक नेतृत्वहरूले चाहिँ मलाई चाहिँ सम्मानपूर्वकै चाहिँ मलाई चाहिँ सहयोग गरेको छ होइन, र मलाई साथ दिएको छ र यहाँसम्म आइपुग्न सकेको छ।
अब
तर चाहिँ के भन्दाखेरि काम गरिरहँदाखेरि मैले अघि नै नि हिंसाको परिभाषा काम गरिरहँदाखेरि राजनीतिक क्षेत्रभित्र मैले काम गरिरहँदाखेरि अब महिला भएको नाताले
होइन
महिला भएको नाताले चाहिँ मैले कुनै न कुनै चाहिँ अपमान, हिंसा होइन अप्ठ्यारोहरू भोग्नु चाहिँ परेको छ। अब कुनै महत्त्वपूर्ण पद चाहिँ महिलाले किन नपाउने होइन त?
हजुर हजुर।
होइन अब त्यो महत्त्वपूर्ण पद चाहिँ किन महिलालाई नदिने
होइन,
यो पनि हो नि त महत्त्वपूर्ण कुराहरू। निरन्तर काम गरिरहँदाखेरि, निरन्तर सङ्घर्षबाट अगाडि बढिरहँदाखेरि महिलाले चाहिँ महिलाले अझै पनि महत्त्वपूर्ण पद पाउनुको सवालमा चाहिँ
होइन
त्यो अवसरबाट वञ्चित हुनु परेको, यो पनि एक किसिमको चाहिँ विभेद हिंसा हो भन्ने चाहिँ मैले ठानेको छु कि। अब राजनीति क्षेत्रभित्र पनि हिंसाको परिभाषालाई लिइरहँदाखेरि चाहिँ म स्वयं पनि चाहिँ लगातार लागिरहँदाखेरि चाहिँ धेरै असमानताहरू, विभेदहरू, अवसरहरू गुमाउनु पर्ने स्थितिहरू होइन त, त्यसको विरुद्ध चाहिँ सम्मानको लागि लड्नुपर्ने, स्थानको लागि लड्नुपर्ने त्यो कुराहरू त मैले पनि भोगेँ।
जस्तो कि मैले एउटा प्रसङ्ग यहाँनिर प्रस्तुत गर्न चाहेँ, प्रदेश तिनमा चाहिँ वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएपछि तपाईँ पनि प्रदेश तिनको मुख्यमन्त्रीको आकांक्षी त देखिनु भएको त थियो नि त, तर महिला भएकै कारण चाहिँ मुख्यमन्त्री हुनबाट पनि पछि हटाइएको पो हो कि?
अब मैले महिला भएकै नाताले मात्रै चाहिँ मलाई हटाइएको हो भन्ने चाहिँ मलाई लाग्दैन
हजुर।
एउटा कारण त्यो पनि होला, त्यो पनि हुनसक्छ, किन मैले अघि पनि भने नि
हजुर,
अब महिला अहिले पनि महिलाले महिलाले साथ नदिने होइन त, महिलाले जिम्मेवारी बोक्नु सक्दैन भने गलत चिन्तनहरू, मान्यताहरू बोकेको, सोचहरू बोकेको छ होइन, त्यो कारणले पनि एउटा हो। तर मैले नपाएको कुरा त के भन्दाखेरि मेरो योगदान, त्याग सबैलाई कदर गर्न नसकेको, मेरो इमान्दार व्यक्तित्वलाई चाहिँ होइन सम्मान गर्न नसकेको, मेरो सङ्घर्षपूर्ण जीवनलाई चाहिँ कदर गर्न नसकेको भैले भन्ने नै मैले ठानेको छु। त्यो भनेको चाहिँ पार्टीभित्र विचार विधिबाट पार्टी क्रमशः चाहिँ कमजोर हुँदै गएपछि, पार्टीमा गुटबन्दी भइसकेपछि होइन, त्यो गुटबन्दीले सिर्जना गरेको एउटा जटिल चाहिँ यो चाहिँ उदाहरण हो भन्ने चाहिँ मैले ठानेको छु। मैले पार्टीको गुटबन्दी कारणले मैले चाहिँ नपाएको।
अब तपाईँको व्यक्तिगत कुराबाट चाहिँ हामी राजनीतिमा सङ्घर्ष गरिरहेका अन्य सक्रिय महिलाहरूको कुरा गरौँ। राजनीति गर्ने थलोमा चाहिँ महिला हिंसा भइराख्या तपाईँलाई चाहिँ आभास हुन्छ कि हुँदैन? के देख्नु भएको छ तपाईँले?
राजनीति क्षेत्र पनि हाम्रो समाज, हाम्रो समाजको बनोट, हाम्रो चिन्तन, सामान्य चिन्तन, पितृसत्तात्मक सोच, हाम्रो चिन्तन, हाम्रो शैली, राजनीतिक क्षेत्रभित्र पनि नेतृत्व तहमा जुन जुन तहमा छ नेतृत्वहरू, होइन, पार्टीभित्र जुन जुन तहमा नेतृत्व छ, म पुरुषलाई मात्रै भन्दिनँ, महिलाहरूको सवालमा पनि भन्छु,
होइन,
त्यो सोचको कारणले गर्दाखेरि, त्यो चिन्तनको कारणले गर्दाखेरि महिला हिंसा हुने गरेको छ, होइन, महिला हिंसा हुने गरेको छ। र अहिले त कस्तो देखिन्छ भन्दाखेरि, मैले अघि पनि भने, अवसर नपाउने कुरा, लगातार काम गर्दाखेरि पनि मूल्याङ्कन नगर्ने कुरा, महत्त्वपूर्ण पद दिनुपर्नेलाई नदिने कुराहरू, यो पनि एक किसिमको छ नि, होइन, राजनीतिक क्षेत्रभित्र देखिने, हेर्दाखेरि सानो कुरा जस्तो हो, तर देखिने चाहिँ यो विधेयर हो, होइन, एक प्रकारको हिंसा पनि हो भन्ने म ठान्दछु। र जहाँसम्म चाहिँ अब शारीरिक हिंसाको कुराहरू गरिरहनु पर्दाखेरि मलाई लाग्छ, अहिले अब हामी गणतन्त्रसम्म आइपुग्दाखेरि, हिजोको स्थितिलाई छोडौँ, गणतन्त्रसम्म आइपुग्दाखेरि समाज धेरै विकृत ढङ्गले अगाडि बढेको छ, होइन, हामीले समाज देखिरहेको छौँ, अत्यन्त अमानवीय ढङ्गले अगाडि बढिराखेको छ। र अब महिलाहरू त एउटा भोगविलासको साधनको रूपबाट लिइराखेको अवस्था छ, त्यो प्रतिबिम्ब चाहिँ राजनीतिक क्षेत्रभित्र पनि देख्न पाइन्छ, यता कता देख्न पाइन्छ। तर मुख्य कुरा के भन्दाखेरि पनि, मैले अघि पनि भने, सबै क्षेत्रमा हिंसाहरू देखिरहँदाखेरि चुपचाप सहेर बस्नु नै फेरि तरी त्यो पनि हिंसा हो, त्यो पनि चाहिँ कमजोर हो भन्छु म। यसो भएको हुनाले चाहिँ हिंसा आफूमाथि होस् अथवा हिंसा कसैमाथि होस्, कुनै प्रकारको पनि, त्यस्तो देख्ने बित्तिकै चाहिँ बोल्ने, अब चाहिँ बोल्नुपर्छ, हिंसाको विरुद्ध बोल्नुपर्छ भन्ने चाहिँ मेरो प्रष्ट मान्यता हो।
अब आरक्षण, कोटा र समावेशिताका लागि मात्रै नेत्रीहरू भेला गर्ने तर महत्त्वपूर्ण निर्णय लिने बेलामा चाहिँ महिलालाई वास्ता नगर्ने राजनीतिक संस्कार पनि छ भनिन्छ, यसको अन्त्य चाहिँ अब कसले गर्ने, कसरी गर्ने?
यो अन्त्य त हुन्छ नै, म पूर्ण विश्वास गर्छु, किन जहिले पनि यही स्थितिमा महिला असमानता, विभेद, शोषण संविधानले चाहिँ अब गर्न पाइँदैन भनेर प्रश्न लेखेको अवस्थामा पनि आज हामी चाहिँ असमानता, शोषण, विभेद, होइन, कुरीति, कुप्रथादेखि लिएर सम्पूर्ण त्यहाँभित्र रहेका चाहिँ हिंसाहरू भोग्नु पनि राखेको अवस्था छ। तर सधैँभरि यही स्थिति, यही अवस्था हाम्रो समाजमा अब रहन सक्दैन, किन समाज गतिशील छ, परिवर्तनशील छ, नयाँ नयाँ सोचहरू आइरहेछन्, होइन, महिलाले पनि आफ्नो भूमिका खोजिरहेछन्, सकारात्मक भूमिका खोजिरहेछन्, महिला पुरुष समान छन् भन्ने धारणा चाहिँ विश्वव्यापी चाहिँ अहिले चाहिँ स्थापित हुँदै आएको छ। हाम्रो देशमा पनि महिला पुरुष समान छन् भन्ने धारणा संविधानले उल्लेख गरिसकेको अवस्था छ। त्यसैले सोचमा रूपान्तरण हुनु जरुरी छ, र आफूलाई प्रत्येक व्यक्ति चाहिँ आफू रूपान्तरित हुनु जरुरी छ, र त्यो धारणाबाट माथि उठ्नु, महिला पुरुष समान छन् भन्ने धारणाबाट अब उठ्नु जरुरी छ। त्यसो भएको हुनाले मलाई के लाग्छ भन्दाखेरि, क्रमशः हामी त्यसरी सङ्गठित आवाज जरुरी छ, लगातार राख्नुपर्छ, सङ्गठित आवाज जरुरी छ, तर हिंसामुक्त, महिला पुरुष समान भन्ने धारणा समाजमा स्थापित हुन्छ, त्यो ढङ्गले अगाडि बढ्छ, होइन, र महिला पनि एउटा सम्मानित नागरिक हुन् भन्ने धारणा, यो चाहिँ स्थापित भएर जानुपर्छ, जान्छ नै भन्ने कुरा लाग्छ मलाई। त्यसो भएको हुनाले हामी निराश हुनु जरुरी छैन, लामो समय हामीले धेरै पीडाहरू भोगेर आयौँ यहाँ, अब हिजोको कुरा नगरौँ, अब लामो पनि होला, होइन, धेरै पीडाहरू भोगेर आयौँ, र एउटा महिला राजनीतिमा लागिरहँदाखेरिको पीडा, दुःख, अत्याचार, सम्पूर्ण कुराहरू पनि हिजो भन्यौँ, तर आज त्यो वातावरणबाट हामी मुक्त भएका छौँ। त्यसैले महिलाले पनि अधिकार पाउनुपर्छ, महिलाले पनि स्थान पाउनुपर्छ, महिला पनि नेतृत्व गर्न सक्छ, महिला पनि यो समाज विकासको चाहिँ मूल आधार हो, समृद्धिको मूल आधार हो, नेतृत्व हो भन्ने धारणा विकास हुँदै पनि आएको छ। त्यसैले चाहिँ अब निराश हुनु जरुरी छैन, तर सङ्घर्ष प्राप्तिको लागि, नयाँ सोच प्राप्तिको लागि, नयाँ चाहिँ व्यवहार हामीले चाहिँ प्राप्तिको लागि, समान व्यवहार प्राप्तिको लागि निरन्तर सङ्घर्ष चाहिँ गर्नु जरुरी छ। त्यसमा चाहिँ महिला मित्री सोच विकास गर्नको लागि, महिला पुरुष समान छन् भन्ने धारणा सोच विकास गर्नको लागि पनि यो निरन्तर चाहिँ हामी लड्नुपर्छ। तब मात्रै हामीले सभ्यतापूर्ण समाज, न्यायपूर्ण समाज, समानतायुक्त समाज हामी निर्माण गर्न सक्छौँ र त्यो लक्ष्यमा चाहिँ अगाडि पनि बढिरहेछौँ भन्ने चाहिँ मलाई लाग्छ।
अब एक त नेतृत्व र निर्णायक तहमा महिला कम छन् अनि अर्कोतर्फ चाहिँ भइसकेको निर्णयमा मात्रै नेतृहरूले चाहिँ सहमति जनाउँछन् भन्ने आरोप त एकातर्फ छँदै नै छ। खासमा महिलाहरूले आफ्ना तर्क र अडान चाहिँ किन निर्धक्कसँग राख्न नसकेका होलान्?
यो समस्या छ। तपाईँले जे कुरा अहिले राख्नुभयो एकदमै ठिक कुरा हो। किन भन्दाखेरि अहिले पनि हामीले महिला यत्रो अवसर पाइरहँदाखेरि संविधान र कानुनले यति सुरक्षित हामीले गरिरहँदाखेरि सन्धि महासन्धिले हामीलाई धेरै कुराहरू पनि अधिकारहरू स्थापित गरिरहँदाखेरि पनि हामीले निर्धक्क ढङ्गले आफ्नो कुराहरू राख्न सकिराखेको छैन। अब सम्पूर्ण हिसाबले यो बिल्कुल छैन भन्ने मलाई लाग्दैन। धेरै अगाडि बढेको छ। पहिला बोल्नै नसक्ने महिलाहरू आज बोल्न सक्ने भएको छ, लड्नै नसक्ने महिलाहरू लड्न सक्ने भएको छ, आफ्नो अधिकार थाहै नपाउने महिलाहरू अधिकारको खोजी गरेर अगाडि बढ्न सक्ने भएको छ। होइन, यो अत्यन्तै झन् महत्त्वपूर्ण कुरा हो। प्राप्ति सङ्घर्षको दौरानमा प्राप्ति गरेको कुरा हो, तर अझै पनि पुगेको छैन। निर्धक्क ढङ्गले भन्न पाउनुपर्छ, भन्न सक्नुपर्छ। यो हामी पनि यो देशको नागरिक हो, सार्वभौम नेपाली नागरिक हो, महिला पनि हो, पुरुष पनि हो भन्ने धारणा सोच विकास गरेर हामी महिला सक्षम छौँ, हामी बोल्नुको लागि सक्षम छौँ, निर्णय लिनुको लागि सक्षम छौँ भन्ने कुराहरू चाहिँ हामीले देखाउनै पर्छ। यो कमी पक्षहरू चाहिँ छ। यो किन छ त भन्दाखेरि पितृसत्ताले पुरुषलाई मात्रै गाँचेको छैन, सामन्तवादी सोचले पुरुषलाई मात्रै चाहिँ बहादुर बनाएको छैन, महिलालाई कमजोर बनाएको। महिला धेरै बोल्नु हुँदैन। अब संस्कार यो संस्कृतिको कुरा गरौँ न, अहिले पनि महिलालाई चाहिँ हुर्काउने तरिकाहरू होइन, महिलालाई चाहिँ हेर्ने दृष्टिकोणसँग हामीले गाँसौँ न, हुर्काउने तरिकाहरू अर्काको घरमा जाने जात भन्छौँ। हिजोको दिनमा त झनै थियो, अहिले पनि त्यो चाहिँ अझै पनि जीवित छ। संस्कारहरू त्यसरी नै सिकाउँछौँ। अब छोराछोरी बराबरी अहिले पनि हामीले ठान्न सकिराखेको छैन, घर घरमै विभेद छ, छोराछोरी बिच विभेद छ। अनि संस्कारयुक्त महिलालाई सिकाउँछौँ, छोरीलाई सिकाउँछौँ, छोरालाई सिकाउँदैनौँ। शिक्षा त्यस्तै छ हाम्रो, त्यसले कारण सोचहरू त्यस्तै छ, हाम्रो समाज त्यस्तै छ। यसले गर्दाखेरि पनि महिलाहरू अझै पनि निर्धक्क ढङ्गले चाहिँ होइन आफ्नो कुराहरू राख्नेको लागि एउटा निर्धक्क ढङ्गले चाहिँ भन्न नसकेको अवस्था पनि देखिन्छ। तर यो आम्रो बाटो होइन, धेरै कुरा अगाडि बढेको छ यसमा, तर अझै पनि यो कमीहरू चाहिँ भेटिन्छ। यो भनेको चाहिँ हाम्रो पुरानो परम्परा, पुरानो सोच र संस्कारयुक्त, हाम्रो गलत संस्कारयुक्त चाहिँ वातावरण शिक्षाले गर्दाखेरि पनि यस्तो भएको छ। अब यसलाई टोर्नुपर्छ भन्छु म। संविधानले हामीलाई धेरै वातावरण सृजना गरेको छ, कानुनले हामीलाई धेरै अधिकारहरू चाहिँ खुल्ला गरिसकेको छ कि अब हामी चाहिँ डराएर बस्नुपर्ने, महिला भनेर कमजोर ठानेर बस्नुपर्ने, महिला भनेर असक्षम चाहिँ म सक्दिनँ कि भनेर
हजुर
यस्तो गर्नुपर्ने आवश्यकता छैन भन्छु म।
त्यसै
आफैलाई कसरी सक्षम गराउने, आफू कसरी सक्षम हुन्छ, हामी इच्छा शक्ति हामीमा हुनु पर्यो। म सक्छु होइन, म गर्न सक्छु, मैले लिडरसिप लिन सक्छु, मैले समाज परिवर्तनको नेतृत्व गर्न सक्छु, घर परिवार कुशलतापूर्वक सञ्चालन गर्न सक्ने महिलाहरूले के देश विकास गर्न सक्दैन, सक्षमतापूर्वक नेतृत्व गर्न सक्दैन, सक्छ नि त। त्यसो भएको हुनाले पनि म सक्छु, मसँग क्षमता छ, मसँग योग्यता छ, मसँग शिक्षा छ, अथवा मेरो मसँग अनुभव छ भनेर चाहिँ डरो ढङ्गले अगाडि बढ्नुपर्ने बेला चाहिँ आएको छ।
हजुर, अब महिलालाई चाहिँ मूलधारको राजनीतिमा ल्याउनलाई तपाईँले के आवश्यक देख्नु भएको छ अहिले?
मूलधारको राजनीतिमा महिलाहरू पहिलाको तुलनामा धेरै आएको छ होइन, तर धेरै आएको छ पहिलाको तुलनामा। महिला त राजनीतिमा खोज्नै पर्ने, बत्ती बालेरै खोज्नु पर्ने जस्तो होइन, घर परिवारदेखि नै बन्ने महिलामा राजनीति गरेको थाहा पाउने बित्तिकै घरबाट निकालै हुन्थ्यो। त्यो अवस्थाबाट आज हामी यहाँसम्म आइपुगेका छौँ, धेरै राजनीति खगरीकार पनि प्राप्त गरेका छौँ, त्यो पुरुष महिला हामी सबै नागरिक भएर प्राप्त गरेका छौँ, त्यो महत्त्वपूर्ण वातावरण अहिले छ। त्यसो भएको हुनाले तर पनि महिलाहरूलाई चाहिँ हौसलाको खाँचो छ, प्रेरणाको खाँचो छ र अवसरको खाँचो छ। किन भन्दाखेरि पछाडि पारिएको छ, पछाडि परेको छ विभिन्न कारणले, हाम्रो संस्कार, हाम्रो संस्कृति, हाम्रो परम्परा, हाम्रो सोच, सबै कारणले पनि महिलालाई पछाडि पारिएको छ, परेको छ। त्यही हिसाबले पनि महिलाहरूलाई चाहिँ अझै राजनीतिक क्षेत्रमा, सबै क्षेत्रमा गाह्रो छ, पत्रकारिता क्षेत्रमा गाह्रो छ, सबै क्षेत्रमा गाह्रो छ, तर यति हुँदा हुँदै पनि राजनीतिक क्षेत्रमा अझै धेरै गाह्रो छ। त्यसो भएको हुनाले चाहिँ अब मैले भने, मैले त हामीले त सबै ठाउँमा एकचाहिँ महिला पुर्याउनुपर्छ भन्ने सवाल चाहिँ पार्टीमा हामीले महाछलफल गरेरै निर्णय गरेका छौँ, र धेरैभन्दा धेरै महिलाहरूलाई चाहिँ अब चाहिँ पार्टीको सङ्गठनभित्र आबद्ध गर्नुपर्छ तल्लो निकायदेखि स्थानीय तहको निकायदेखि चाहिँ महिलाहरूलाई ल्याउनु पर्ने, नेतृत्व विकास गर्नुपर्ने, स्थान दिनुपर्ने कुराहरू जुन अहिले भइराखेको छ, यो धेरै बहस छलफलद्वारा चाहिँ यो चाहिँ यहाँसम्म वातावरण सुन्नु भएको हो। र अब तल मात्रै महिलाहरू भनौँ न, अब 40% कुरा छ, 30% कुरा छ, जो कोटाको कुरा हो, यसरी नै अवसर दिएर अगाडि बढाउनुपर्छ। कोटा जसलाई दिएको त्यही कोटामा त्यो धारित भएर अगाडि बढ्नुपर्छ भन्ने लाग्छ। तर अब चाहिँ कोटाको कुरा मात्रै होइन, अब त न्यायको कुरा, समानताको कुरा होइन, महिला पुरुष समानताको कुरा
हो।
त्यसो भएको हुनाले महिलालाई एउटा समान दृष्टिकोणबाट हेरेर समानतामा आधारित एउटा न्यायपूर्ण समाज निर्माण गर्नको लागि, देश बनाउनको लागि पनि महिलाहरूलाई चाहिँ हौसला दिनु पर्यो। राजनीतिक पार्टीभित्र पनि हौसला दिनु पर्यो होइन, महिलाहरूको कामलाई चाहिँ प्रेरित गर्नु पर्यो, महिलाले गरेको कामलाई चाहिँ मूल्याङ्कन गरिदिनु पर्यो, राम्रो गरेकोलाई स्याबासी दिनु पर्यो, र महिलाहरूले आँट गरेर गरेको कामलाई चाहिँ उनीहरूलाई उजागर गरिदिनु पर्यो होइन, र क्षमता कमजोर छ भने तालिमहरू दिनु पर्यो। यसरी पार्टीभित्र पनि यो खालको कामहरू गर्नुपर्छ भन्छु। अब महिला सङ्गठनहरू छन्, महिला सङ्गठनहरूले पनि अलिकति सङ्गठित रूपबाट महिलालाई चाहिँ साँच्चै नै एउटा मूल धारमा ल्याउनुको लागि, राजनीतिमा अझै सशक्त बनाउनुको लागि, सक्रिय बनाउनुको लागि, र सक्रिय त्यसमा पनि निरन्तर, म त निरन्तरतामा जोड दिन्छु, क्षणिक होइन राजनीति होइन। राजनीतिमा पहिला चालिसकेपछि धेरै महिलाहरू चाहिँ विवाद आइसकेपछि, विवाह पछाडिको कुरा हेरौँ, बालबच्चा जन्मिसकेपछिको कुरा हेरौँ, धेरै महिलाहरू चाहिँ बिस्तारै राजनीतिमा निष्क्रिय भएको देखिन्छ। मैले के भन्न खोजेँ भन्दाखेरि बहुदलीय 46 साल अगाडि सक्रिय भूमिगत कालमा त्यस्तो जोखिम मोलेर सक्रिय भएका महिलाहरू 46 साल पछाडि खुल्ला परिवेशमा आएपछि कतिपय निष्क्रिय अवस्थामा पनि पुग्नु भएको छ। किन त भन्दाखेरि अब कसले परिवार सम्हाल्ने, कसले समाज सम्हाल्ने, कसले यो सम्पूर्ण सम्हाल्ने, अनि पुरुष महिला श्रीमान श्रीमती दुइटै लागेर त भएन भनेर चाहिँ, अनि महिलाको जिम्मा घर परिवार सम्हाल्ने, पुरुषको जिम्मा चाहिँ राजनीति सम्हाल्ने जस्तो पनि भएर पनि धेरै साथीहरू क्षमता हुँदा हुँदै पनि निस्क भएका छन्। त्यसो भएको यो वातावरणबाट महिलाहरूले पनि सङ्घर्ष गर्नुपर्छ र निरन्तर राजनीतिमा लाग्नु पर्छ, निरन्तर राजनीतिमा सफलता प्राप्त गर्ने कसरी र आफ्नो क्षमतालाई प्रदर्शन गरेर बिना हिचकिचाउ, बिना चाहिँ आफ्नो चाहिँ भनौँ न लजालु स्वभाव भनौँ, अब सङ्कीर्ण सोचहरू भनौँ, त्यस्तो कुराहरू त्यागेर आफ्नो क्षमतालाई प्रदर्शन गरेर हातका साथ एकजुट भएर महिलामा चाहिँ यो सङ्कीर्णताले अलिक एकजुटको हुने सवालमा पनि समस्या छ, त्यसैले एकजुट भएर अगाडि बढ्नु कसरी भन्ने कुराहरू चाहिँ महिलाहरूले विशेष ध्यान पुर्याउनु पर्छ, सिक्नुपर्छ भन्ने ठान्छु।
यहाँ आफू पनि महिला सशक्तिकरणका लागि निकै सङ्घर्षशील महिला मानिनुहुन्छ, खासमा चाहिँ महिला हिंसा देशमा बढ्नुको अर्को कारण चाहिँ कानुन कार्यान्वयनको पाटो चाहिँ अलि कडा नहुँदाखेरि पनि हो भन्ने छ नि, कानुनविदहरूले यस्तो तर्क गर्छन्, यो कानुन बुझाउने जिम्मा चाहिँ कसको?
पहिलो कुरा त अब संविधानले हिंसा गर्न पाइदैन, हिंसा गर्न पाइँदैन, महिलालाई विभेद गर्न पाइँदैन, हिंसा गर्न पाइँदैन, यो अपराध हो भनेर भनेको छ। त्यही अनुसार कानुन चाहिँ देवानी कानुन, फौजदारी कानुन तयार भएको छ, धेरै मेहनत गरेर यहाँसम्म आएको छ, तरैले हिंसा सम्बन्धी कानुन बनेको छ होइन, विभिन्न कानुनहरू बनेको छ, तर कानुन बनाउने कुरा महत्त्वपूर्ण छ, तर त्यो त्योभन्दा पनि महत्त्वपूर्ण कानुन कार्यान्वयनको कुरा हो। यो चाहिँ कानुन कार्यान्वयन गर्ने सवालमा सम्बन्धित निकाय, सम्बन्धित सरकार, सम्बन्धित जिम्मेवारहरू अलिक गम्भीर भएको देखिन्न है। त्यसमा चाहिँ अब यो सामुदायिक कुराहरू भयो, महिला सङ्गठनका कुराहरू गर्ने हो भने पनि ती कानुनहरूलाई कार्यान्वयन गर्ने सवालमा हाम्रो पनि सशक्त भूमिका हुनुपर्छ, दबावमूलक भूमिका हुनुपर्छ भन्ने कुरामा पनि अभाव देख्छु। एउटा कुरा त्यो भयो भने, अर्को भनेको कानुन कानुन छ तर कानुन चाहिँ कार्यान्वयनको सवालमा साह्रै फिटेलो छ, र पीडकहरू चाहिँ उम्किरहेका छन्, पीडितहरू चाहिँ न्याय नपाएर छटपटेर बस्नु परेको छ होइन। जस्तो कि निर्मलाको कुरै नै गरौँ न, निर्मला पछाडिको त धेरै घटना घटिसक्यो, तर किन न्याय दिन सक्दैन उहाँ, कानुन नभएर भएर होइन, कानुन चाहिँ छ नि, त्यो कानुनलाई त हामीले विभिन्न हिसाबले कार्यान्वयन गर्न सक्छौँ, लागू गर्न सक्छौँ नि त, तर के त भन्दाखेरि त्यसमा मैले अझै पनि भने, महिला हिंसा गर्नु हुँदैन, महिलालाई न्याय दिनुपर्छ, महिला मानव हो, महिलामाथि यस्तो चाहिँ दुर्व्यवहार गर्नु हुँदैन, अमानवीय व्यवहार गर्नु हुँदैन, भन्ने सोचहरू अझै पनि मानवताको हिसाबले विकास हुन सकेको छैन. हाम्रो सोचहरू अहिले पनि चाहिँ मैले भने स्त्री सत्ता महिला देख्ने बित्तिकै चाहिँ हिंसा गर्नै पर्ने, अपमान गर्नै पर्ने, हेला गर्नै पर्ने, आफै घरभित्र घर बाहिर सबै ठाउँ बलात्कार गर्नै पर्ने, यो त यस्तो डरलाग्दो गरी चाहिँ आइराखेको अवस्था छ. वास्तवमा चाहिँ यसले त समाज हाम्रो कहाँ पुर्याउँछ भन्ने चाहिँ कहिले कहीँ मलाई डर लाग्छ. मान्छेहरू मानिस हो नि त, हामी त मानव हो नि त, मानवले मानवलाई सेवा गर्न नसक्ने, मानवले मानवलाई चाहिँ मानवीय व्यवहार गर्न नसक्ने यो खालको स्थितिबाट हामी चाहिँ माथि गइराखेका छौँ. त्यो भने अत्यन्त मान्छे भएको छ होइन. त्यसो भएको हुनाले पनि यसमा चाहिँ म आफै पनि धेरै गम्भीर छु. जुन खालको घटनाहरू बढ्दै गइराखेको छ, हिंसा बढ्दै गइराखेको छ, बलात्कार बढ्दै गइराखेको छ, हाम्रो समाज कहाँ पुर्याउँछ, हाम्रो चाहिँ यो भनौँ न देशकै चाहिँ भनौँ न यसले त कस्तो भन्दाखेरि समाज मात्रै होइन हाम्रो देशकै चाहिँ छवि कहाँ पुर्याउँछ होला होइन भन्ने चाहिँ डर लाग्छ मलाई. त्यसो भएको हुनाले पनि सम्बन्धित निकाय गम्भीर हुन जरुरी छ. यसलाई तदारुकताका साथ कुनै पनि हिंसा हुने बित्तिकै अहिले त धेरै चाहिँ पहिला त कति खुल्दैन होला, बाहिर आउँदैन होला, बाहिर आएको पनि थिएन. आज तथ्याङ्कले भन्छ बाहिर धेरै कुरा आइरहेको छ होइन, धेरै तथ्याङ्क बाहिर आइरहेको छ. अन्त सम्बन्धित निकायहरू मौन छ, गम्भीर छैन. यसमा तरारुकताका साथ चाहिँ यसलाई कार्यान्वयन गर्ने सवालमा, पीडकलाई कटकरामा उभ्याउने सवालमा र अन्याय गर्नेलाई चाहिँ उत्पीडन गर्नेलाई चाहिँ कानुनी कटकरामा ल्याएर चाहिँ सजाय दिने सवालमा यो चाहिँ अत्यन्तै चाहिँ भनौँ न गम्भीर भएको देखिन्छ. त्यसो भएको हुनाले यो सोच चाहिँ मलाई लाग्छ यो अत्यन्तै चाहिँ यो चिन्ता लिनुपर्ने सोच हो भन्छ. यो गलत सोच हो कि यस्तो कुराहरू हामी न्यायपूर्ण समाज निर्माण गर्छौँ भन्नेहरू होइन, समानतायुक्त समाज निर्माण गर्ने भन्नेहरू, महिला पुरुष समानसँग समान ढङ्गले अगाडि बढ्नुपर्छ भनिरहँदाखेरि हामी माथि जे चाहिँ अहिले चाहिँ महिलामाथि जे गरे पनि भन्ने धारणा जुन खालको चाहिँ एउटा व्यवहारबाट देखिरहेको छ, सम्बन्धित निकायमा बस्नेहरू जिम्मेवार नभइराखेको अवस्था, गम्भीर नभइराखेको अवस्था छ. यसले त हामीलाई चाहिँ ठुलो नोक्सान पुर्याउँछ भविष्यमा भन्ने लाग्छ मलाई.
अब जस्तो कि महिला हिंसा अन्त्य गर्नको लागि चाहिँ स्वयं महिलाकै भूमिका चाहिँ कस्तो हुनुपर्छ?
सबभन्दा महत्त्वपूर्ण कुरा त यो, महिला हिंसा अन्त्य गर्नको लागि महिला स्वयं चाहिँ सबभन्दा पहिले बलियो हुनुपर्छ, सक्षम हुनुपर्छ. र भनौँ न मैले भने नि हिंसा भएको छ आफै बोल्नु पर्यो, हिंसा भएको छ कसैलाई बोल्नु पर्यो, अर्को लागि बोलिदिनु पर्यो. हिंसा लुकाएर राख्ने हो भने, हिंसाको विरुद्ध नबोल्ने हो भने त कसैले पनि हिंसा भयो भनेर चाहिँ अरू तेस्रो मान्छे आएर गर्दैछ.
अब अन्त्यमा चाहिँ सरकारले महिला हिंसा अन्त्य गर्नका लागि आफ्नो दायित्व पुरा गरेको देख्नु भएको छ कि छैन, कि के देख्नु भएको छ तपाईँले?
अब सरकारले अभियान जुन चाहिँ अहिले महिला हिंसा विरुद्ध 16 दिने अभियान चलायो होइन, अब विभिन्न ठाउँमा कार्यक्रम गरेको मैले देखिरहेको छु. त्यो कुरा राम्रै हो, त्यसलाई हामीले राम्रोलाई राम्रो भन्नु पनि पर्छ. सरकारले गरेको छ, पहल गरेको छ, तर यतिले पुग्दैन. यो यति मात्रै गरेर चाहिँ हिंसा अन्त्य हुन्छ भन्ने मात्रै लाग्दैन. सरकार हिंसा जहाँ हिंसा हुन्छ त्यहाँ सरकार जरुरले उपस्थित हुनुपर्छ. जो चाहिँ पीडक छन्, पीडित छन्, पीडितलाई न्याय कसले दिन्छ? पीडितलाई न्याय भनेको सरकारले दिन्छ. त्यसैले पीडितलाई चाहिँ अन्याय भयो, उत्पीडन भयो भनेर भनिरहँदाखेरि त्यो पीडितलाई चाहिँ न्याय दिने सबभन्दा पहिलो एक नम्बर भनेको सरकारको काम हो, दायित्व. यसमा सरकार चुकिराखेको छ, यसमा सरकार चाहिँ पछाडि परिरहेको छ. त्यसो भए यतिले मात्रै पुग्दैन. यो अभियान ठिक लागेको छ, राम्रो लागेको छ, तर यति मात्रै पुग्दैन.
हस्, समय र विचारका लागि धन्यवाद.
धन्यवाद.
कार्यक्रम द न्यूज प्लसको समय सकिएको छ. आजको कार्यक्रममा हामीले मुलुकमा जारी महिला हिंसा न्यूनीकरणको अभियान र यसको प्रभावकारिताबारे कुरा गर्यौं. कुराकानीमा हुनुहुन्थ्यो नेपाल कम्युनिस्ट पार्टीकी नेत्री अष्टलक्ष्मी साक्य. भोलि नयाँ विषयवस्तुका साथमा उपस्थित हुन्छौ. आजको कार्यक्रमबाट प्राविधिक मित्र जयराम नगरकोटीसँगै ईश्वरी बराल पनि बिदा हुन्छु. नमस्कार.